بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. پروگرام ہے ہماری نگاہ اور البلاغ اسٹوڈیو سے ہم آپ کی خدمت میں حاضر ہیں. آج کا موضوع بلوچستان کی حالیہ صورتحال ہے، جہاں پر پچھلے دو ماہ میں دو بڑے واقعات کے نتیجے میں 200 سے زائد افراد لقمہ اجل بن چکے ہیں. حالیہ واقعہ کیرانی روڈ، جس کے بعد حکومت سے مذاکرات ہوئے اور ان مذاکرات کے بعد کچھ شکوک و شبہات نے جنم لیا. اس حوالے سے تفصیل سے گفتگو کرنے کے لیے ہم نے آج اپنے اسٹوڈیوز میں دعوت دی ہے علامہ مقصود ڈومکی صاحب کو. آپ مجلس وادت مسلمین بلوچستان کے سیکرٹری جنرل ہیں اور ان تمام واقعے میں اور مذاکرات کی ٹیم کے حوالے سے اس کا حصہ بھی رہے اور تمام واقعات کے شاہد بھی ہیں. ہم چاہیں گے کہ ان کے ساتھ اس موضوع پر تفصیل سے بات چیت کی جائے. آج صاحب، آپ کا تشریف آوری کا بہت شکریہ. سانحہ علمدار روڈ ہوا، اس کے بعد فوج کو بلانے کا مطالبہ کیا گیا اور سانحہ کیرانی روڈ کے بعد اس مطالبے کو دوبارہ دہرایا گیا. اس دوسرے واقعے کے بعد جو مذاکرات ہوئے، اس میں آپ اس ٹیم کا حصہ بھی تھے، اس کے بعد کچھ شکوک و شبہات نے جنم دیا. اس حوالے سے آپ کیا کہتے ہیں؟
بسم اللہ الرحمن الرحیم. سانحہ کوئٹہ، جو ہزارہ ٹاؤن میں یہ ایک المناک سانحہ رونما ہوا، اس کے بعد کوئٹہ کے عوام اور پورے ملک کے عوام کی طرف سے یہ مطالبہ کیا جا رہا تھا کہ کوئٹہ کو فوج کے حوالے کیا جائے، لیکن آپ جانتے ہیں کہ پچھلے سانحے پہ جو علمدار روڈ پہ واقعہ ہوا تھا تقریباً ڈیڑھ مہینے قبل، وہاں پہ جو دھرنا دیا گیا، اس دھرنے کے نتیجے میں صوبائی حکومت، رئیسانی حکومت کا خاتمہ ہوا اور گورنر راج نافذ ہوا، تو اس وقت بھی بہت سارے لوگوں کا یہ مطالبہ تھا کہ فوج کو بلایا جائے. تو اس مطالبے کے جواب میں اس وقت وزیر اعظم راجہ پرویز اشرف نے کہا تھا کہ فوج چونکہ آئین کے مطابق گورنر جب چاہیں وہ بلا سکتے ہیں سول انتظامیہ کی مدد کے لیے، تو یہ کوئی ایسا مسئلہ نہیں ہے جس پہ عمل نہ کیا جا سکے، جس میں کوئی قانونی آئینی کوئی رکاوٹ ہو. بلکہ انہوں نے کہا کہ ڈپٹی کمشنر تک کو آئین یہ اختیار دیتا ہے کہ وہ اگر یہ سمجھتے ہیں کہ ضلع کے امن و امان کی صورتحال پولیس اور انتظامیہ سنبھالنے سے قاصر ہے تو وہ فوج کو بلا سکتے ہیں. تو بہرحال وزیراعظم کی ان تمام باتوں کے باوجود ایک مہینہ سے زیادہ کا عرصہ گزر گیا، لیکن فوج کو نہیں بلایا گیا. تو ایک اور المناک سانحہ رونما ہوا. نہ فقط یہ کہ فوج کو نہیں بلایا گیا، بلکہ دہشت گردوں کے خلاف آپریشن کا جو وعدہ کیا گیا تھا، گورنر راج آنے کے باوجود اس وعدے پہ عمل نہیں ہوا. تو اس المناک سانحے کے رونما ہونے کے بعد عوام کے اندر ایک غم و غصہ تھا، ایک اس حوالے سے کہ اتنا عرصہ گزرنے کے باوجود جب وزیراعظم نے کہا کہ گورنر اور ڈی سی تک بلا سکتے ہیں تو آخر انہوں نے کیوں فوج کو نہیں بلایا، اور دوسرا یہ ان کا غم و غصہ تھا کہ گورنر راج نے دہشت گردوں کے خلاف کوئی سنجیدہ اقدامات نہیں کیے. تو اس دفعہ جو یہ سانحہ ہوا، اس میں عوام کے دیگر مطالبات کے ساتھ ساتھ ایک اہم مطالبہ یہ تھا کہ فوج کو بلایا جائے، اور اس کے ساتھ یہ کہ دہشت گردوں کے خلاف ایک گرینڈ آپریشن کا آغاز کیا جائے یا آپریشن کلین اپ کیا جائے. البتہ اس دفعہ سازشیں عروج پہ تھیں. پہلے دھرنے میں چونکہ میں سمجھتا ہوں کہ حکومت بھی ذہنی طور پہ اس کے لیے تیار نہیں تھی، لیکن اس دفعہ انہوں نے پورا ایک ہوم ورک کیا تھا کہ دھرنے کو کس طرح ہم نے سبوتاج کرنا ہے، کس طرح اس میں لوگوں کو درمیان اختلافات کو پیدا کرنا ہے، لیڈرشپ کو کیسے وہ کنٹرول کرنا ہے. تو اس طرح کے ایک وسیع سازشوں کا جال انہوں نے بچھا دیا تھا. اب دیکھتے ہیں کہ جب یہ سانحہ ہوتا ہے ہزارہ ٹاؤن میں، اور اس کے اگلے دن شہداء علمدار روڈ کا چہلم تھا اور بہت بڑا اجتماع ہو رہا تھا، تو رات ہی کو انہوں نے ایک اجلاس بلوایا اور اس اجلاس نے یہ فیصلہ کیا کہ ہم دھرنا نہیں دیں گے. کوئٹہ یکجہتی کونسل نے باضابطہ طور پہ یہ اعلان کیا کہ ہم دھرنا اس دفعہ نہیں دے رہے. لیکن ان کا یہ فیصلہ ایسا تھا جو عوام کی خواہشات کے برعکس تھا، جو جسے لوگوں نے تسلیم نہیں کیا، اور میں سمجھتا ہوں کہ یہ ان کی بہت بڑی شکست تھی کہ جو خود کو قوم کے لیڈر سمجھ رہے تھے، تصور کر رہے تھے، ان کے اس فیصلے کے باوجود عوام بھرپور انداز میں دھرنے میں شریک ہوئی، اور ہزارہ ٹاؤن پہ بہت بڑا دھرنا رہا اور علمدار روڈ پہ دھرنا رہا، بڑی کوششیں کی گئیں اس دھرنے کو ختم کرنے کی، سبوتاج کرنے کی، لیکن اس کے باوجود عوام کے اندر جو شعور تھا، بیداری تھی، اور میں یہ سمجھتا ہوں کہ اس شعور اور بیداری کو مجلس وحدت مسلمین کی لیڈرشپ نے اور علماء کرام نے ایک صحیح سمت دی. تو جب یہ دھرنا ان کی کوششوں کے باوجود ختم نہیں ہوا اور دھرنا لگ گیا دونوں جگہوں پہ، تو اب وہ اس کوشش میں لگے کہ بھئی اب اس کو کیسے ہم ختم کریں. میں سمجھتا ہوں شاید اس کے لیے وہی لالی پوپ کی اصطلاح مناسب رہے گی کہ لالی پوپ دے کے ان کو ہم اٹھا دیں دھرنے سے. اگلے دن سردار سعادت علی ہزارہ بغیر کسی کو اعتماد میں لیے، یہاں تک کہ اس نے یکجہتی کونسل کو اعتماد میں نہیں لیا، وہ اکیلے چلے گئے شوکت چنگیزی کو لے کر، جو نہ تو وہاں کے ہزارہ قبیلہ کے کوئی رہنما ہیں، نہ ہی کسی شیعہ تنظیم کے وہ نمائندے ہیں، اور نہ ہی کوئٹہ یکجہتی کونسل کے وہ ممبر ہیں. اس کو وہ ساتھ لے کر گئے اور واپس آنے کے بعد کہا کہ میں نے گورنر سے تفصیلی مذاکرات کیے ہیں اور گورنر نے ہمارے تمام مطالبات مان لیے ہیں، تو اس کے پیش نظر ابھی دھرنے کو ختم کیا جائے. تو علامہ امین شہیدی صاحب اور مجھے ان کی طرف سے مسلسل پیغام آئے کہ وہ آپ کو بلا رہے ہیں اور آپ آ جائیں، اور میٹنگ ہو رہی ہے اور سارے اکابرین وہاں جمع ہیں. اتنے میں گورنر کی طرف سے دو نمائندے بھی دھرنے کے ساتھ ہمارے پاس پہنچ چکے تھے دھرنے والی جگہ پہ، جس میں سینیٹر ہاشمی تھے، سعید احمد ہاشمی، اور ایم پی اے رقیہ سعید ہاشمی، ان کی اہلیہ جو سابق وزیر بھی تھیں. تو وہ دونوں ان کا پیغام لے کر آئے کہ ہم آپ کے مطالبات مان رہے ہیں اور جو ہے آپ یہ دھرنا ختم کریں. تو ہم نے کہا کہ یہ بہت ہی ایک غیر سنجیدہ بات ہوگی. جب ہم وہاں نہیں گئے تو یہ سارے اکابرین وہاں پہ پہنچے دھرنے والی جگہ پہ، انہوں نے علیحدہ ہمارے ساتھ نشست کی، جس میں سردار صاحب بھی تھے اور یکجہتی کونسل کے دیگر اراکین کے ساتھ ساتھ ایچ ڈی پی بھی اس میں موجود تھی. حالانکہ ایچ ڈی پی وہاں سے نکل چکی تھی ہمارے یکجہتی کونسل سے، ایک سال سے زیادہ کا عرصہ ہوا ہے کہ وہ یکجہتی کونسل سے، کوئٹہ یکجہتی کونسل سے باہر آ چکی ہے اور وہ اب اس کی ممبر نہیں ہے. لیکن بہرحال حیرت انگیز طور پہ ایچ ڈی پی کے جو ترجمان ہیں، سیکرٹری اطلاعات مرکزی رضا وکیل، وہ موجود تھے اس گفتگو میں. سردار صاحب نے آ کے کہا کہ ہم نے مذاکرات کیے ہیں گورنر سے اور گورنر نے ہمارے مطالبات مان لیے ہیں. تو اس پہ میں نے ان سے ایک سوال کیا کہ سردار صاحب، یہ آپ بتائیں کہ گورنر سے جو آپ کی ملاقات ہوئی ہے، اس میں آپ نے ان سے یہ پوچھا یا انہوں نے اس بارے میں کوئی ڈیٹیل بتائی کہ کتنے دہشت گردوں کو انہوں نے پکڑا ہے 1 مہینے میں، کیا اقدامات کیے ہیں انہوں نے؟ یہ جو آپریشن کی بات ہوئی تھی اور انہوں نے اس کو تسلیم کیا تھا، ٹارگیٹڈ آپریشن، اس کی پیش رفت سے انہوں نے کوئی آگاہ کیا آپ کو؟ تو اس پہ وہ گورنر کی وکالت کرنے لگے، جی وہ بڑے سنجیدہ ہیں اور انہوں نے بڑے اقدامات کیے ہیں. میں نے کہا کچھ نام آپ بتا سکتے ہیں جن دہشت گردوں کو انہوں نے پکڑا ہے، کیونکہ ہمارے پاس پوری لسٹ ہے جو حکومت نے ہی جاری کی ہے فرقہ وارانہ دہشت گردی میں، جو لشکر جھنگوی کے دہشت گرد ہیں اور سپاہی یزید کے. تو اس پہ وہ کسی کا نام نہ لے سکے. تو وہاں موجود کچھ اور شخصیات نے بھی ان سے سوال کیا اور انہیں یہ محسوس ہوا کہ وہ جو سربراہ بن کر اور سردار بن کر اپنا حکم چلانے آئے تھے، ان کا یہاں پہ شاید کوئی احتساب ہونے جا رہا ہے. تو وہ ناراض ہو کے وہاں سے اٹھے اور بغیر کسی سوال کا جواب دیے وہ جا کے اپنے گھر بیٹھے. سردار صاحب نے جیسے کہا میرے گورنر سے مذاکرات ہوئے ہیں، تو فوراً رضا وکیل اس محفل میں، قبل اس کے کہ ہم کوئی سوال کرتے، وہ کھڑے ہوئے اور کہنے لگے کہ ہم سردار صاحب پہ اعتماد کرتے ہیں، ایچ ڈی پی کو، ہزارہ ڈیموکریٹک پارٹی کو سردار صاحب پہ اعتماد ہے اور مذاکرات کامیاب رہے ہیں، لہٰذا میری رائے یہ ہے کہ فوری طور پہ دھرنا ختم کر دینا چاہیے. سردار صاحب کا حکم ہم مانتے ہوئے دھرنا فوری طور پہ ختم کرنے کا ہم کی حمایت کرتے ہیں. تو دیگر جو کوئٹہ یکجہتی کونسل کے اراکین تھے، ان کی بھی یہی رائے تھی. وہ بھی زور و شور سے سردار صاحب کی ملاقات اور اس کی، اگرچہ وہ اس میں شامل نہیں تھے ملاقات میں، ان کا کوئی اس میں وہ کردار بھی نہیں تھا. تو اس پہ ہم نے کہا کہ اس کو آبرو مندانہ آپ مذاکرات سمجھتے ہیں؟ جب 100 سے زیادہ لاشیں آپ کے شہداء کی پڑی ہوں، और उस वक्त आपके जो सरदार हैं वो जाएं गवर्नर हाउस में और जाके एक खुफिया मुलाकात करके आ जाएं। आप इसको क्या समझते हैं? क्या कौम की आबरू यही है आपकी नज़र में? पूरे इस वक्त फकत क्वेटा के शिया नहीं, क्वेटा के मोमिनीन नहीं, बल्कि पूरे मुल्क के अंदर लाखों लोग इस वक्त रोडों पे निकल आए हैं आपकी हिमायत में। आप उनके सामने क्या जवाब देंगे? आपका ज़मीर इस बात से मुतमईन है जो आप बात कह रहे हैं? तो इस तरह के जो सवालात थे और इख्तलाफ राय था जिसकी वजह से उन्होंने ये महसूस किया कि उनकी बात नहीं बन रही, जिस पे वो उठ के चले गए और फिर वहाँ पे ये मीटिंग इख्तिताम को पहुँची। और वहाँ जाने के बाद सरदार साहब ने ये ऐलान कर दिया कि हमने धरना ख़त्म कर दिया है और हमारे मुतालबात मंजूर हो गए हैं। तो लेकिन लोगों ने इस फैसले को नहीं माना, वहदत मुस्लिमीन ने भी नहीं माना और लोगों ने भी इस फैसले को नहीं माना। खुद क्वेटा के अवाम ने, क्वेटा के शिया ने, हैदर करार ने और शुहदा के वरसा ने इस फैसले को नहीं माना। उनके खिलाफ बड़ी शदीद वहाँ तकारीर हुई, उनके अपने लोग जो है उनसे ऐलान बगावत करके स्टेज पे आ गए और उन्होंने कहा कि हम न ऐसे सरदार को मानते हैं न उसके ऐसे किसी फैसले को मानते हैं। वहाँ पे मौजूद कुछ अफराद ने हमें प्रेशर में लाने की बड़ी कोशिश की कि फिर आप ही जिम्मेदार होंगे जो कुछ सूरत हाल बनी, अगर कोई नुकसान होता है, कोई वो होता है। इस तरह से उन्होंने बहुत ज़्यादा कोशिश की हमें प्रेशर मिलाने की, लेकिन हमने कहा कि एक उसूली मौक़िफ़ है हमारा, वो ये है मुज़ाकरात के हम मुखालिफ नहीं हैं, हम समझते हैं कि मुज़ाकरात ही से इस मसले का हल निकलेगा, लेकिन आबरूमंदाना मुज़ाकरात हों जिसमें इस कौम की इज़्ज़त और वक़ार जिससे महफूज रहे और शुहदा की लाशें यहाँ मौजूद हैं तो उनकी ज़िम्मेदारी बनती है कि वो यहाँ पे आएँ और यहाँ पे आके हमारे साथ मुज़ाकरात करें, आप ही के साथ मुज़ाकरात करें। कोई हमें शौक़ नहीं है गवर्नर की मुलाकात करने का और किसी और से मिलने का, हमें तो नफ़रत है इन लोगों से। तो उसके बाद बहरहाल लोगों ने हमारी राय की हिमायत की और वो धरना बरकरार रहा और वो ऐलान जो उन्होंने किया उसमें उनको रुसवाई हुई और धरना अपनी जगह पे बरकरार रहा। अगले दिन जब वफाकी हुकूमत की तरफ से ये कमेटी तश्कील दी गई और उन्होंने राबता किया अल्लामा अमीन शहीदी साहब के साथ भी, वो राबते में रहे और साथ में क्वेटा यकजहती कौंसिल के साथ भी राबते में रहे, तो मुजाकरात तय पाए और वो मुजाकरात हज़ारा टाउन में ही हमारे एक मोमिन के घर पे हुए वहाँ पे। तो उनको ये खदशा था कि क्योंकि धरने में लोग बहुत ज़्यादा गुस्से में हैं तो अगर हम यहाँ पे आ गए तो मुमकिन है लोग उससे बाहर हो जाएं, कंट्रोल से बाहर हो जाएं और अमन अमान के हवाले से कोई मसला खड़ा हो जाए। तो बहरहाल वहाँ पे अगले दिन जब मुज़ाकरात शुरू हुए तो उसमें शिया उलमा कौंसिल के सरबरा अल्लामा सैयद साजिद अली नकवी साहब वहाँ पे मौजूद थे, उनके अलावा रमज़ान तौकीर साहब मौजूद थे, मौलाना अफजल हैदरी साहब मौजूद थे जामतुल मुंतज़र के नुमाइंदगी कर रहे थे, उनके अलावा हज़ारा डेमोक्रेटिक पार्टी के नुमाइंदे उसमें मौजूद थे, क्वेटा यकजहती कौंसिल के अराकीन मौजूद थे और वहदत मुस्लिमीन की अल्लामा अमीन शहीदी साहब भी थे और मैं भी वहाँ मौजूद था मीटिंग में। तो वहाँ 22 नुकाती मुतालबात हमने पेश किए और उस वक्त यकजहती कौंसिल की नुमाइंदगी करते हुए कयूम चंगेज़ी साहब ने जब पहला मुतालबा पेश किया तो हुकूमत के जो वफद था उन्होंने ये कहा कि मुनासिब होगा कि हम एक एक मुतालबे पे तफसील से बहस करें, फिर अगला मुतालबा, पहले मुतालबे पे बहस हो, उस पर कोई नतीजे पे हम पहुँचें, फिर अगले मुतालबे को आप पढ़ें और फिर उस पर हम गुफ्तगू करें। तो इस तरीक़ेकार के मुताबिक सबसे पहला मुतालबा यह था कि जो इंतज़ामिया और पुलिस और रियासती इदारों के अंदर जो काली भेड़ें हैं वो उन्होंने हमेशा दहशतगर्दी के खात्मे के हवाले से जब भी कोशिश हुई है तो उन्होंने उसको नाकाम किया है, तो इस सिलसिले में ज़रूरत है कि उनके खिलाफ एक्शन लिया जाए। उन्होंने कहा हम इस मुतालबे से मुत्तफिक हैं लेकिन आप उन काली भेड़ों की निशानदेही करें। गवर्नर साहब ने कहा आप उनकी निशानदेही करें, हम एक्शन लेंगे। तो उसके बाद दूसरा मुतालबा यह था कि ऑपरेशन किया जाए दहशतगर्दों के खिलाफ, तो इस मुतालबे पे उन्होंने कहा कि हमने कल से ऑपरेशन शुरू कर दिया है और ये ऑपरेशन मुख्तलिफ इलाकों में हुआ है जिसमें 4 दहशतगर्द मारे गए हैं, कुछ ज़ख्मी हुए हैं, तो हम संजीदा हैं दहशतगर्दों के खिलाफ ऑपरेशन करने के हवाले से। तो उसमें हमारी तरफ से ये सवाल उठाया गया कि आप की संजीदगी, आपकी राय की तो हम कदर करते हैं लेकिन अगर आप संजीदा होते तो 1 महीना बड़ा एक तवील अरसा था, अब बहुत पहले ये इकदाम कर सकते थे जो अभी 100 जनाजे रखने के बाद आपने एक रात में अगर 4 दहशतगर्द मारे हैं। तो उन्होंने बहरहाल एक एक का नाम पढ़ के सुनाया कि ये फलां दहशतगर्द है, ये फलां है, फलां है, और इस तरह से कायरा साहब ने उनके नाम पढ़े और बताया और फिर कहा कि कुछ उनके बंदे गिरफ्तार हुए हैं। اس موقع پر امین شہیدی صاحب نے فرمایا کہ ہمارا ایک بنیادی مطالبہ یہاں جو عوام دھرنے میں بیٹھے ہوئے ہیں وہ یہ ہے کہ فوج کو طلب کیا جائے، کیونکہ امن و امان کی جو صورتحال ہے اسے ایف سی اور پولیس نہیں سنبھال سکی ہے، اور عوام اس پہ عدم اعتماد کا اظہار کرتے ہوئے یہ سمجھ رہے ہیں کہ فوج کو فوری طور پہ مداخلت کرنی چاہیے اور وہ امن و امان کی ذمہ داری سنبھالے کوئٹہ کی۔ تو اس پہ رضا وکیل اور ایچ ڈی بی کے وائس چیئرمین، یہ دونوں کھڑے ہو گئے اور انہوں نے کہا کہ ہم اس مطالبے کے حق میں نہیں ہیں اور ہم اس کی مخالفت کرتے ہیں، ہم جمہوری لوگ ہیں اور فوج کا کسی طور پہ بھی اس صورتحال میں فوج کو بلانے کے ہم حق میں نہیں ہیں۔ جب انہوں نے یہ بات کی اس کے فوراً بعد سردار سعادت علی ہزارہ نے کہا کہ ہمارے مطالبات میں بھی کہیں فوج کا تذکرہ نہیں ہے، ہم نے بھی فوج کا مطالبہ نہیں کیا۔ تو اس سے ذرا وہ مطالبہ کمزور پڑ گیا جب مذاکرات کرنے والے وفد کی طرف سے دو جو ہے نمائندوں نے اس طرح کی بات کی۔ تو آغا امین شہیدی نے ان کے جواب میں کہا کہ ہم کسی جماعت کی بات نہیں کر رہے، کسی فرد کی بات نہیں کر رہے کہ یہ فلاں فرد کا یا فلاں جماعت کا مطالبہ ہے، اس وقت لاکھوں لوگ پاکستان میں روڈوں پہ ہیں اور دھرنا دیے ہوئے ہیں، یہاں پہ خانواد شہدا بیٹھے ہوئے ہیں، وارثان شہدا بیٹھے ہیں، ان کا سب سے پہلا مطالبہ یہ ہے کہ فوج کو بلایا جائے۔ مسئلہ یہ نہیں ہے کہ آپ کا یہ مطالبہ ہے یا اس کا یہ مطالبہ ہے، ہم یہ بات نہیں کر رہے، ہم یہ کہہ رہے ہیں کہ یہ لوگ جو بیٹھے ہوئے ہیں ان کا پہلا مطالبہ یہی ہے کہ کوئٹہ کو فوج کے حوالے کیا جائے۔ تو اس پہ گورنر نے کہا کہ ہم نے فوج سے اس سلسلے میں بات کی ہے لیکن وہ آنے کے لیے تیار نہیں ہے، فوج کو خدشات ہیں، اس کو کافی مشکلات ہیں یہاں پہ، پھر بھی ہماری طرف سے آپ اس سلسلے میں ہم آپ کا مطالبہ جائز سمجھتے ہیں، ہم آپ کے مطالبے کی حمایت کرتے ہیں، اور میں ایک تجویز دوں گا کہ آپ اپنے اکابرین کا ایک وفد تشکیل دیں، میں ان کے ساتھ جانے کے لیے تیار ہوں، ہم جا کے فوج کے سربراہ سے ملاقات کریں گے، آپ یہ مطالبہ کریں میں اس کی تائید کروں گا، اور یہ مطالبہ قانونی اور آئینی مطالبہ ہے، میں اس کو جائز مطالبہ سمجھتا ہوں۔ تو اس کے بعد پھر بات آگے بڑھی اور دیگر مطالبات وہاں پیش ہوئے، اور جن ان مطالبات میں سے جو بہت اہم دو تین نکات ہیں وہ میں عرض کر کے اپنی گفتگو کو آپ کے اس سوال کا جواب ختم کروں گا۔ ایک تو یہ تھا کہ ہم نے کہا کہ جب آپ تحفظ نہیں دے پا رہے لوگوں کو تو یہاں پہ کمیونٹی پولیسنگ کا ایک سلسلہ ہونا چاہیے، خود ہزارہ اور شیعہ جوانوں کو آپ پولیس میں بھرتی کریں اور ان کو آپ ذمہ داری دیں اپنے علاقے کے سیکورٹی کے حوالے سے۔ اس کے ساتھ ساتھ ہم یہ سمجھتے ہیں کہ ایف سی میں بھی اسی طرز پہ، چونکہ ایف سی یہاں کے امن و امان کو سنبھالے ہوئے ہے، کوئٹہ اس کے پاس ہے اور پورے بلوچستان میں، تو اس میں بھی اس وقت ہزارہ اور شیعہ نوجوان نہیں ہیں ایف سی میں، تو ان کو بڑے پیمانے پہ آپ بھرتی کریں اور ان کو یہ ذمہ داری دیں کہ یہ اپنے علاقے میں امن و امان کی صورتحال کو بہتر انداز میں سنبھال سکتے ہیں۔ تو پولیس نے بھی اس مطالبے کو تسلیم کیا لیکن انہوں نے یہ کہا کہ سپریم کورٹ چونکہ نئی بھرتیوں پہ الیکشن کمیشن چونکہ بھرتیوں پہ پابندی لگا چکی ہے، اگر وہ ہمیں اجازت دے دے تو ہم اس کے لیے آمادہ ہیں۔ ایف سی کے جو وہاں پہ نمائندے موجود تھے اس نے کھڑے ہو کر کہا کہ ہمیں اس طرح کی کسی پابندی کا بھی وہ مسئلہ نہیں ہے، لہذا ہم فوری طور پہ اس کے لیے آمادہ ہیں کہ آپ کے جوانوں کو بھرتی کریں ایف سی کے اندر۔ تو دیگر مطالبات میں مین مطالبہ یہ تھا جو انہوں نے تسلیم کیا، اور اب اس میں کچھ پیش رفت بھی ہوئی ہے، 200 اسامیاں انہوں نے پولیس کی اس کے اوپر بھرتی کا آغاز کیا ہے، اور ہمیں امید ہے کہ ایف سی میں بھی اسی طرح بھرتیوں کا آغاز ہوگا، اور کم سے کم یہ جو سیکورٹی کے اس وقت شیعہ علاقے ہیں یا وہ مخصوص روٹ ہیں یا ہمارے تجارتی مرکز ہے لیاقت بازار وغیرہ، وہاں پہ میں سمجھتا ہوں کہ اس سے کچھ صورتحال بہتر ہوگی۔
مولانا صاحب، وہاں کے علماء کے درمیان کوئی نااتفاقی تھی یا میڈیا اس کو اس طرح کا رنگ دے رہا ہے؟
دیکھیں، سب وہاں پہ متفق تھے اور جب مذاکرات اختتام کو پہنچے تو تمام فریقوں نے وہاں پہ اعتماد کا اظہار کیا، اور بشمول ایچ ڈی پی کے، اگر کسی کو اختلاف تھا تو اس کو اختلاف کا اظہار کرنا چاہیے تھا یا اس کو بائیک آؤٹ کرنا چاہیے تھا، لیکن آخر تک سب موجود رہے، اور مذاکرات کے اختتام پر اختتامی دعا علامہ ساجد علی نقوی صاحب نے وہاں پہ پڑھی، تو کسی کو اختلاف نہیں تھا، یہی سبب ہے کہ پریس کانفرنس میں بھی سب کے نمائندے وہاں موجود تھے، تو وہاں پہ کسی کی طرف سے اختلاف نہیں تھا، اور مذاکرات کے होने के बाद भी मैं ये गुजारिश करूंगा, अगरचे आवाम के अंदर यकीनन एक जज्बात की फ़ज़ा तो थी जब 100 जनाजे पड़े हों, 113 शुहदा की लाशें पड़ी हों, तो आवाम में जज्बात होना ये फितरी बात है, लेकिन जो भी मुखालफत हुई वो उसी साजिश का हिस्सा थी, यानी आवाम की तरफ से कोई मुजाहमत नहीं हुई। जब क्योंकि आवाम को अपने उलमा पे एतमाद था, आवाम को मजलिस वहदत मुस्लिमीन पे एतमाद था और अब भी एतमाद है, लिहाजा जब आगा अमीन शहीदी साहब ने ये ऐलान किया कि मुजाकरात कामयाब हुए हैं और धरने ख़त्म होंगे और कल शुहदा की तदफीन होगी, तो मुल्क के मुख्तलिफ इलाकों से दोस्तों ने मुझसे पूछा कि अब क्या होगा। मैंने उनसे कहा कि वही होगा जो आगा अमीन शहीदी ने कहा है, इसके अलावा कुछ नहीं होगा। यानी उस वक्त हमें 100% यकीन था कि कल शुहदा की तदफीन हो जाएगी, चूँकि हमें पता था। मैं आपको ये बता दूँ कि मुजाकरात पर जाने से पहले जो धरना मरकजी था हज़ारा टाउन में, आगा अमीन शहीदी और हम वहाँ पे गए स्टेज पे और आगा अमीन शहीदी ने खिताब किया, एक एक मुतालबा आवाम के सामने पढ़ा, ये पहला मुतालबा है, ये दूसरा मुतालबा है, ये तीसरा मुतालबा है, और फिर उनसे ताईद ली कि ये आप ही का दिया हुआ मुतालबा है, आप इस पे एतमाद करते हैं, और फिर उनको ये बताया कि हम आपकी नुमाइंदगी करते हुए जा रहे हैं हुकूमती वफ से मुजाकरात के लिए। हालांकि वहाँ से बहुत पैगाम आ रहे थे कि आगा जल्दी आ जाएं, बहुत लेट हो गई है, हम आपका इंतज़ार कर रहे हैं, लेकिन इस कैफियत के बावजूद हमने ये ज़रूरी समझा कि आवाम को एतमाद मिले और आवाम की एतमाद और ताईद लेकर हम मुजाकरात की तरफ गए। तो मैं ये समझता हूँ कि इस हवाले से कोई हमें परेशान नहीं थी, और फिर वही हुआ जिसका वहदत मुस्लिमीन ने ऐलान किया था। मैं समझता हूँ कि ये जो है हमारी एक बड़ी कामयाबी थी, हालांकि उससे एक रात पहले जो क्वेटा के खुद को ठेकेदार समझते थे कि हम जो चाहें वही होता है, उनका ऐलान पे कोई अमल दरामद नहीं हुआ, लोगों ने उसको रद्द कर दिया और खुद क्वेटा के अंदर किसी ने उसकी बात नहीं मानी। लेकिन अगले दिन जब मुजाकरात हुए, कामयाब मुजाकरात के बाद जैसे शहीदी साहब ने ऐलान किया, उसी के मुताबिक हुआ, बेआईन ही वही हुआ और उसमें कोई प्रॉब्लम नहीं था। चंद अफराद जो आए थे वो HDP के मखसूस लोग थे, एक दो औरतें जो आई थी वहाँ पे कब्रों में लेटने के लिए वो वहाँ की मारूफ औरतें हैं, जिनका खानवादे शुहदा से कोई ताल्लुक़ नहीं था, वो चाहती थी कि उस जज्बाती मंजर से सुए इस्तफादा करें और उसमें उनको नाकामी हुई, क्योंकि अवाम उनको पसंद नहीं करते और अवाम को अपने उलमा पे एतमाद था।
मौलाना साहब, इस हवाले से बताइएगा कि गवर्नर राज का हमने मुतालबा किया, शुरू में गवर्नर राज लगा लेकिन अमन कायम नहीं हो सका, तो इसकी क्या वजह आप देखते हैं?
देखें, हम ये समझते हैं कि रियासती इदारे जो हैं मजमूई तौर पे वो संजीदा नहीं हैं दहशतगर्दी ख़त्म करने के हवाले से, यानी जिनकी जिम्मेदारी है, जिनको हमने इस मुल्क का मुहाफिज बनाया हुआ है, वही दहशतगर्दों की रखवाली कर रहे हैं और उनकी सरपरस्ती कर रहे हैं, लिहाजा एक बहुत बड़ा अलमिया है, और मैं नहीं समझता कि अब भी कोई संजीदा वहाँ इकदाम हो रहे हैं दहशतगर्दी के खात्मे के लिए। हाँ, जब प्रेशर बहुत ज़्यादा आता है आवाम की तरफ से तो उस वक्त वो छोटे मोटे कुछ इकदाम कर लेते हैं, लेकिन चूंकि इस वक्त जो रियासती इदारे हैं उनकी तरफ से दहशतगर्दों की सरपरस्ती हो रही है और बलूचिस्तान में तो खसूसी तौर पे वो ये चाहते हैं कि वो जो तहरीक मुजाहमत है वहाँ पे कौम परस्तों का मुकाबला करने के लिए या अलहदगी पसंदों का मुकाबला करने के लिए उन्होंने लश्कर झंगवी और इस तरह की जो मजहबी शिद्दत पसंद हैं, दहशतगर्द हैं, इनकी उन्होंने रियासती इदारों ने सरपरस्ती शुरू कर दी है, और दूसरे लफ्ज़ों में वो बलूचिस्तान को खैबर पख्तूनख्वा और वजीरिस्तान और इस तर्ज के सिमत ले जा रहे हैं। तो मैं समझता हूँ कि ऐसी सूरत हाल में जब रियासती इदारे और एजेंसियाँ खुद दहशतगर्दों की सरपरस्ती कर रही हों तो ये तवक्को रखना कि वो संजीदगी से इनका खात्मा करेंगी मुझे नज़र नहीं आता।
फ़ौज को मदद के लिए बुलाया जा रहा है लेकिन वो आवाम की तहफ़्फ़ुज़ के लिए वहाँ पर टेक ओवर करने से कतरा रही है, इसकी क्या वजूहात देखते हैं आप?
देखें, फ़ौज बलूचिस्तान में, बलूचिस्तान के आवाम का और बलूच लीडरों का ये कहना है कि पांचवां फ़ौजी ऑपरेशन हो रहा है। अकबर खान बुगटी के कत्ल के बाद बलूचिस्तान की सूरत हाल इंतहाई अबतर है, वहाँ पे आलहदगी के नारे बहुत ज़ोर से लग रहे हैं, बलूचिस्तान के कई अजला में आप पाकिस्तान का परचम नहीं उठा सकते, बदकिस्मती से वहाँ पाकिस्तान का कौमी तराना नहीं पढ़ा जा सकता स्कूलों में। आप तुर्बत चले जाएं, आप पंजगुर चले जाएं, आप ग्वादर चले जाएं, कितने ही बलूचिस्तान के अजला में जहाँ ये कैफियत है, ऐसे कैफियत में फ़ौज को ये खौफ है कि अगर उसने भरपूर अवामी और सियासी जमातों के हिमायत के बगैर अगर क्वेटा का कंट्रोल संभाल लिया और वहाँ उसने ऑपरेशन शुरू कर दिया, तो ये तासुर तकवियत पकड़ेगा कि फ़ौज जो है वो ऑपरेशन कर रही है बलूचिस्तान में। अब देखें कि गुज़िश्ता 10 साल से बलूचिस्तान के जो फौजी छावनी है क्वेटा है, वहाँ से कोई बावर्दी सिपाही छावनी से बाहर नहीं निकल सकता। हालांकि इससे पहले अलमदा रोड पे अशरे मुहर्रम में मजालिस सुनने के लिए आते थे, वहाँ पे फौजी जवान नमाज ईद पढ़ने के लिए आते थे, लेकिन अब ये कैफियत है कि वो छावनी के गेट से बाहर नहीं निकल सकते। यही कैफियत हमारे खुशदार की छावनी की है। तो ऐसी सूरत में एक बड़ा मुश्किल मरहला है खुद फौज के लिए। लेकिन इस तमाम चीज़ों से बढ़कर जो मसला है, सवाल है, वो ये कि फौज क्या मुखलिस है दहशतगर्दों को ख़त्म करने के लिए। मैं समझता हूँ कि सबसे अहम ये सवाल है। अगर हमें इस सवाल का जवाब मिल जाए तो फिर हम बाद के सवालों की तरफ आएंगे कि आखिर फौज इसके लिए क्यों नहीं आ रही है। मैं समझता हूँ कि उसकी बला से शिया मरते रहें, उसको इस बात की कोई फिक्र नहीं है कि हमें जो है शियों को बचाने के लिए वो अपनी उसको हैसियत के दाव पे लगाने के लिए तैयार हो जाएंगे। मुझे नज़र नहीं आती कि फौज जो है वो इतनी संजीदा है इस मुल्क को बचाने के लिए, वरना ये मुल्क की तकदीर का फैसला वो लोग करते हैं। अगर वो चाहते तो वो कब का कंट्रोल संभाल लेते। आप बलूचिस्तान को छोड़ें, बलूचिस्तान की तो ये मखसूस हालात है, वो कराची में क्यों नहीं जाती दहशतगर्दों के खिलाफ एक्शन लेने के लिए। तो जहां उनके अपने मफादात होते हैं, जहां वो अपने उसका मसला आता है, तो वो वहां आइन को तोड़कर मुल्क पे कब्जा कर लेते हैं। वहां तो उसको कोई परेशानी नहीं होती, चाहे उसे फौज बदनाम हो या बहैसियत इदारे के उसके उस पर सवाल आ जाए। मैं समझता हूँ कि फौज की तरजीहात में यह नहीं है और इसलिए वो इन चीज़ों को बुनियाद बना के नहीं आना चाह रही।
अच्छा अगर साहब ये फरमाएं कि मजलिस वहदत मुस्लिमीन की बलूचिस्तान खसूसन क्वेटा के हवाले से क्या स्ट्रेटजी है?
देखिए, क्वेटा के लिए, क्वेटा में हम इस वक्त हालत जंग में हैं, जहाँ पे मैं उसको चौमुखी लड़ाई समझता हूँ। दहशतगर्दों ने और वतन दुश्मन कुवतों ने, इस्लाम दुश्मन कुवतों ने, दुश्मनान अहले बैत ने चारों तरफ से मिल्लत पे हमला कर दिया है हमारे ऊपर। एक तरफ से दहशतगर्द हैं जो रोज़ाना दहशतगर्दी के ज़रिए हमारे जवानों को, हमारे बुज़ुर्गों को कत्ल कर रहे हैं, हमारी ख़वातीन और बच्चों को कत्ल कर रहे हैं। दूसरी तरफ से दहशतगर्दों के सरपरस्त हैं अहले सुन्नत वल जमात, कलदम जमात की तरफ से रोज़ाना हमारा मीडिया ट्रायल हो रहा है। प्रेस क्लब में आके वो 40 किताबें रखते हैं, वहाँ पे शिया काफर के नारे लगाते हैं, गलीज तरीन शरंगेजी पर मबनी गुफ्तगू वहाँ पे करते हैं, और वो मनोअन अगले दिन वहाँ के अखबारात में शाये होते हैं, जंग में शाये होते हैं, एक्सप्रेस में शाये, तमाम अखबारात में। आप हैरान रह जाएंगे कि वहाँ जमीयत उलमा इस्लाम जैसी एक जमात को इतनी कवरेज नहीं मिलती जितनी इन दहशतगर्दों को वहाँ पे कवरेज मिल रही है। वहाँ पे नेशनल पार्टी जैसी बड़ी जमात को इतनी कवरेज नहीं मिलती, बीएनपी मेंगल को इतनी कवरेज नहीं मिलती जितनी इन दहशतगर्दों को वहाँ पे कवरेज मिल रही है। तो ये बग़ैर रियासती इदारों की सरपरस्ती के और बहुत बड़े सरमाए के ये काम नहीं होते। ये दूसरा हमला है जो हमारे ऊपर वहाँ पे है। तीसरा जो हमला वहाँ पे हमारे ऊपर है, वो हमारी एजेंसी ज़्यादा मसनूई लीडरशिप है जिसको थोपा गया है कौम के ऊपर। उनके अपने मंजूर नज़र हैं जिनको इस तरह से वो किया जाता है कि भाई ये आपके लीडर हैं जो उनके ही इशारों पे चलते हैं, उन्हीं की तरह साजिशें करते हैं, और बजाय इसके कि वो कौम की नुमाइंदगी करें, वो उनकी नुमाइंदगी करते हैं। एक चौथा जो वहाँ पे एक बहुत बड़ा महाज हमें दरपेश है, वो इन तमाम महाजों के अलावा वो ये है कि इस पूरी सूरत हाल में जो रियासती इदारे हैं उनका किरदार कतन कहीं पे नज़र नहीं आता, न दहशतगर्दों को रोकने के लिए, न इन शरपसंदों को लगाम देने के लिए। तो ऐसी सूरत हाल में एमडब्ल्यूएम बड़ी संजीदगी से क्वेटा के मामलात को देख रही है। आप इस बात को देखें कि मुसलसल राजा नासिर अब्बास साहब हों या हमारी मरकजी नायब सरबरा हूँ अल्लामा अमीन शहीदी साहब और दीगर मरकजी क़यादत, मुसलसल इनके क्वेटा के दौरे हो रहे हैं, अवाम से वहाँ बैठते हैं, मुख्तलिफ मामलात पे तफसीली तबादला ख्याल होता है, और अवामी राय को मद्देनजर रखते हुए हम एक जामे प्लान बना रहे हैं क्वेटा के लिए, किस तरह से हम अपने मोमिनीन को महफूज बना सकते हैं और दुश्मन की इन साजिशों को नाकाम बना सकते हैं।
अगर सब जैसा कि आप वाकिफ़ हैं कि कराची में काफ़ी वाक़यात रूनुमा हो चुके हैं दहशतगर्दी के, और हालिया वाक़या जो है अब्बास टाउन वाला, उसके बाद लोग ये कह रहे हैं कि इसकी वजह हमारी खारजा पॉलिसी है, खसूसन गवादर पोर्ट का चीन के हवाले करना और ईरान سے گیس پائپ لائن کا معاہدہ کرنا، آپ اس خیال سے کس حد تک متفق ہیں؟
دیکھیں، یقیناً یہ ہوگا، اس میں تو کوئی شک نہیں ہے، چونکہ دہشت گردی جو ہو رہی ہے پاکستان کے اندر، اسے امریکہ کی، اسرائیل کی، بھارت کی اور دیگر جو اسلام دشمن قوتیں ہیں ان کی حمایت حاصل ہے، اور اب تو ہر فرد یہ جان چکا ہے کہ سعودی عرب اس میں کس حد تک ملوث ہے۔ تو ایسی صورتحال میں یہ سمجھنا کہ یہ دہشت گردی کوئی مقامی سطح پہ ہو رہی ہے، ایسا مسئلہ نہیں ہے۔ دہشت گرد مقامی ہیں، لیکن ان کو جو ڈالر اور ریال مل رہے ہیں وہ عالمی قوتیں ان کو فراہم کر رہی ہیں، اور یقیناً امریکہ اور سعودی عرب اور یہ قوتیں اس وقت شدید پریشان ہیں اس معاہدے پہ جو حال ہی میں موجود حکومت نے کیا ہے، اور میں سمجھتا ہوں کہ یہ ان کا ایک جرات مندانہ اقدام ہے، اور ہم یہ توقع کرتے ہیں کہ وہ دہشت گردوں کے اور امریکہ کے دباؤ کو مسترد کرتے ہوئے اس پہ قائم رہیں گے، چونکہ یہ پاکستان کے عوام کا مسئلہ ہے۔ یہاں کے 18 کروڑ عوام یہ سمجھتے ہیں کہ شدید جو اس وقت بحران ہے انرجی کا، اسے نکلنے کا یہ واحد راستہ ہے جو انہوں نے اختیار کیا ہے۔ گوادر پورٹ بھی جو چین کے حوالے کیا گیا ہے وہ بھی یقیناً ایک مثبت بات ہے، چونکہ چین ہمارا ایک ہمدرد ہمسایہ ملک ہے جس کے ہمارے ساتھ ہمیشہ اچھے تعلقات رہے ہیں۔ میں یہاں پہ ایک اضافہ ضرور کروں گا، وہ یہ ہے کہ وفاقی حکومت کو جب اس طرح کے معاہدے کرتے ہوئے جس میں بلوچستان کی قسمت کا فیصلہ ہو، چاہے وہ گوادر پورٹ کا مسئلہ ہو یا پائپ لائن کا، اس میں بلوچ قیادت کو اعتماد میں لینا چاہیے، کیونکہ پہلے سے وہاں پہ ایک احساس محرومی پایا جاتا ہے، اور وہ یہ سمجھتے ہیں کہ ہمارے ساحل و وسائل پہ ہمارا اختیار نہیں ہے بلکہ کسی اور کا اختیار ہے۔ تو میں سمجھتا ہوں کہ ان کو اگر اعتماد میں لے کر اس طرح کے بنیادی فیصلے کیے جائیں تو وہ زیادہ پائیدار ہوں گے، اور اس سے دشمن بھی استفادہ نہیں کر سکے گا۔ ورنہ جب آپ ان کو اعتماد میں لینے کے بغیر اس طرح کے فیصلے کریں گے تو وہ پہلے ہی امریکہ کے ہاتھوں میں کھیل رہے ہیں، اور اسرائیل کے ہاتھوں میں مزید ان کے ہاتھ کا کھلونا بنیں گے۔
آخر میں مولانا صاحب، ہم آپ سے یہ پوچھنا چاہیں گے کہ کوئٹہ اور ملک کی جو عمومی صورت حال ہے، اس کے حوالے سے اگر آپ کوئی خاص پیغام دینا چاہیں۔
میں پاکستان کے عوام کو اور مومنین کو سلام پیش کرتا ہوں۔ میں سمجھتا ہوں کہ ایک عظیم قیام کیا انہوں نے ان دو دھرنوں میں، اور بہت ہی عظیم یہ قوم ہے، اور انہوں نے بیداری کا ثبوت دیا۔ سب سے جو مشکل تھی اس معاشرے کے اندر پاکستان میں ہماری ملت کے لیے، وہ یہ تھی کہ ہم نے قیام کی بجائے خاموشی کا راستہ اختیار کیا تھا، یہ ایک سب سے بڑا پرابلم تھا۔ لیکن اب یہ ملت کو بھی سمجھ میں آئی ہے، اور ملت کے رہبروں کو بھی یہ بات سمجھ میں آئی ہے کہ قیام کے علاوہ، قیام للہ، خدا کی رضا کے لیے جدوجہد کرنا اور قیام کرنا، اس کے علاوہ کوئی راستہ نہیں ہے نجات کا۔ اگر ہم میدان میں رہیں گے، اگر ہم ثابت قدم رہیں گے، اگر ہم جدوجہد کریں گے، یقیناً تائید غیبی ہمارے ساتھ ہوگی۔ یہ دہشت گردی کچھ بھی نہیں ہے، یہ بہت ہی انتہائی ایک چھوٹا مسئلہ ہے، یہ حقیر لوگوں کی ایک حقیر کوشش ہے۔ سید حسن نصر اللہ کے بقول یہ مکڑی کا جالا ہے اسرائیل، تو یہ اس کے ایجنٹ ہیں، یہ اس سے زیادہ کمزور ہیں۔ ہمیں بہادری کے ساتھ میدان میں رہنا ہوگا، ہمیں جرات کے ساتھ میدان میں رہنا ہوگا، اور قیام للہ تمام مشکلات کا حل ہے ہماری نظر میں۔ خمینی کبیر کا جو پیغام ہے اس کے دو جملوں میں ہی خلاصہ کیا جا سکتا ہے، ایک یہ کہ ملت بصیرت کے ساتھ میدان میں رہے، بصیرت کے ساتھ میدان میں رہے، ایک بصیرت، دوسرا میدان میں رہنا۔ اور میدان میں اب جب ہم نکل آئے تو آپ نے دیکھا کہ بہت ساری مشکلات ہماری حل ہوئی ہیں، قوم کے اندر امید پیدا ہوئی ہے، دشمن مایوس ہوا ہے، اور یہ سلسلہ اگر جاری رہا تو وہ وقت دور نہیں ہے جب آخری فتح ہماری ہوگی اور دشمن ذلیل اور رسوا ہوگا۔
صاحب، آپ کی تشریف آوری کا بہت شکریہ، آپ نے اپنے قیمتی ٹائم سے ہمیں وقت دیا۔ ناظرین، امید ہے کہ آپ کے سامنے صورتحال کافی حد تک واضح ہوگی ہوگی۔ انشاءاللہ آئندہ کسی اور موضوع کے ساتھ ہم آپ کی خدمت میں دوبارہ حاضر ہوں گے۔ تب تک کے لیے اللہ حافظ۔